السلام علیکم, یہ وائس آف امریکہ واشنگٹن پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن. پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام اور انجینئر ہیں بل باربر. پروگرام میں آج دو موضوعات ہیں. پہلا موضوع پاکستان کی سیاست کے بارے میں ہے. اس وقت انتخابات کے بعد مختلف صوبوں میں جس طرح سے حکومت سازی کی کوششیں ہو رہی ہیں اس کے اوپر ہم نظر ڈالیں گے. اس پہ بھی بات کریں گے کہ جو حکومتیں صوبوں میں یا وفاق میں بنیں گی, جس جماعت کی بھی بنیں گی, اس کے لیے سب سے بڑے چیلنجز کیا ہیں. پروگرام کا ہمارا دوسرا حصہ پاکستان کی سیاست امریکہ کی سیاست کے بارے میں ہے. تقریباً 100 دن باقی ہیں جب یہاں امریکہ میں وسط مدتی انتخابات ہوں گے, اور یہ انتخابات صدر ڈونلڈ ٹرمپ کے لیے بےحد اہمیت کے حامل ہیں, اور ان انتخابات میں صدر ڈونلڈ ٹرمپ کی کارکردگی وہی سب سے زیادہ زیر بحث ہے اور انتخابات کے لیے ایک فیصلہ کن حیثیت رکھتی ہے. اس کے بارے میں ماہرین تجزیہ کار یہاں پہ کیا کہہ رہی ہیں, اور ڈیموکریٹک پارٹی کے لیے آئندہ صدارتی انتخابات میں جانے سے پہلے ان انتخابات کی کیا اہمیت ہے. تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب. پاکستان کی سیاست 25 جولائی 2018, اس کے انتخابات کے بعد پاکستان تحریک انصاف کو وفاق میں دوسری جماعتوں کی نسبت اکثریت حاصل ہے, لیکن ابھی تک وہ ایسی پوزیشن میں نہیں ہے کہ بذات خود وہ حکومت بنا سکے وفاق کے اندر. سو اس کو اپنی خصوصی نشستیں اور اس کے ساتھ ساتھ کچھ اتحادیوں کو ساتھ ملانے کی کوششیں دیکھنے میں آ رہی ہیں. دوسری جانب پاکستان پیپلز پارٹی اور پاکستان مسلم لیگ نواز, متحدہ مجلس عمل, متحدہ قومی موومنٹ, یہ جو چار بڑے گروپس ہیں, انہوں نے انتخابات کے اوپر سخت تحفظات کے اظہار کے بعد اس کے نتائج کو مسترد کر دیا تھا. اب ان کی آپس میں بھی ملاقاتیں اور اجلاس جاری ہیں, اور ابھی جو فیصلہ سامنے آیا ہے اخباری اطلاعات کے مطابق اور میڈیا کے مطابق, اس کے مطابق پیپلز پارٹی اور مسلم لیگ نواز نے پارلیمنٹ کے اندر جانے کا فیصلہ کیا, اور وہاں پہ ایک مضبوط کردار جو ہے بحیثیت ایک اپوزیشن جماعت کے ادا کرنے کا اندیا دیا ہے. پنجاب کے اندر بھی سچویشن کافی جو ہے دلچسپ ہے, لیکن یہاں پہ نسبتاً یہ دیکھا جا رہا ہے کہ پاکستان تحریک انصاف حکومت بنانے کی پوزیشن میں ہے, کیونکہ اس وقت تک جو دعویٰ کیا گیا ہے پاکستان تحریک انصاف کے ترجمان کی جانب, ان کا دعویٰ یہ ہے کہ وفاق کے 168 اور پنجاب میں 180 ارکان کی حمایت انہیں حاصل ہوگی, جس میں آزاد اراکین ہیں اور اس کے ساتھ ساتھ پاکستان مسلم لیگ قائد اعظم گروپ. تو اس حمایت کے ساتھ وہ وفاق اور پنجاب میں حکومت بنانے کی پوزیشن میں آگے ہیں. اپنے پینلسٹ سے ہم بات کریں گے, لیکن اس سے پہلے ذرا فواد چودھری, فیڈرل گورنمنٹ کی تشکیل کے بارے میں کتنے پورے اعتماد ہیں؟ کل تک یہ بات بہت سارے مبصرین کہہ رہے تھے کہ تحریک انصاف کی شاید اس نمبر گیم میں کامیاب نہیں ہو پا رہی, لیکن فواد چودھری پاکستان تحریک انصاف کے ترجمان, انہوں نے کچھ دیر پہلے میڈیا بریفنگ دی ہے اور کیا دعویٰ کیا ہے وفاقی حکومت کے تشکیل کے حوالے سے.
لوگ جو ہیں جو مختلف جگہوں کے اوپر لوگ ایڈ ہوتے جائیں گے, لیکن جو ہمارا نمبر ہے حکومت بنانے کے لیے وہ پورا ہو چکا ہے. اس وقت جو وفاقی ایوان ہے تقریباً ان میں آپ کو معلوم ہے کہ 272 سیٹیں ہیں جن پہ براہ راست انتخاب ہوتا ہے, لیکن انتخاب 2 نشستوں کے اوپر نہیں ہوا, 270 نشستوں کے اوپر انتخاب ہوا ہے, اور بعض سیٹیں ہیں جو کہ لوگوں نے وکیٹ کرنی ہے. اس حساب سے اگر اس وقت جو ایوان ہے اس کی جو اوور آل نمبر ہے وہ 342 ہے, 342 کا ایوان ہے. اس وقت پاکستان تحریک انصاف کا اپنے جو اپنا حصہ ہے وہ 144 نشستیں بنیں گی خواتین اور منورٹیز کی شامل کر کے. پی ایم ایل کیو جو ہے اس کی 4 نشستیں بنیں گی, ایم کیو ایم کی جو ہیں وہ 6 ہیں ان کی 8 بنیں گی, بی اے پی کی 2 ہیں, اس کے ساتھ جی ڈی اے کی 2 ہیں, انڈیپینڈنٹس جو ہیں وہ اس وقت 7 جو نیشنل اسمبلی میں وہ ہمارے ساتھ شامل ہو چکے ہیں. سو 168 کے نمبر کو ہم ٹچ کر رہے ہیں. سو 328 میں سے یا 330 میں سے 168 کا نمبر جو ہے وہ اس وقت پاکستان تحریک انصاف کے پاس ہے, یعنی ہم کلیئرلی جو ٹوٹل ہاؤس ہے اس کی میجورٹی جو ہے وہ حاصل کر چکے ہیں. پنجاب کے اوپر اگر آپ آئیں گے تو اس وقت جو کل جو اوور آل ہاؤس ہے پنجاب کا وہ 371 اس کا جو ہے وہ نمبر ہے, لیکن اگر اس وقت آپ ایوان کے وہ دیکھیں کہ جس کے اوپر ایکچوئل الیکشنز ہوئے ہیں یا جہاں پر نشستیں خالی ہوں گی کئی, اس کے بعد یہ ایوان بھی تقریباً 360 کے لگ بھگ رہ جائے گا, 358.
جی سامعین, اس میں بلکہ پنجاب کا بھی انہوں نے تذکرہ کر دیا جس میں وہ بتا رہے ہیں کہ ہمارے پاس کافی اس میں اکثریت حاصل ہو چکی ہے. سو ہمارے ساتھ جو پینل اس وقت موجود ہے, رانا محبوب صاحب ہیں, ممتاز تجزیہ کار ہیں, رائٹر ہیں, اور خالدہ غوث صاحبہ ہیں, ہیڈ اینڈ سوشل پالیسی ڈیولپمنٹ سینٹر کی پروفیسر پولیٹیکل سائنس کراچی سے انہوں نے ہمیں جوائن کیا ہے. کچھ دیر بعد سرور باری صاحب بھی ہوں گے, ہیڈ ہیں فری اینڈ فیئر نیٹورک کے, جس کو آپ فافن کے نام سے جانتے ہیں, الیکشن آبزرورس کا یہ گروپ ہے. وہ بہتر انداز میں بتا سکتے ہیں کہ انتخابات کے بارے میں جن تحفظات کا اظہار کیا جا رہا ہے ان میں کتنی جان ہے, اور ان کا موازنہ اگر 2013 کے انتخابات سے کریں تو کس طرح سے کر پائیں گے. رانا محبوب صاحب, بہت شکریہ, آپ پنجاب کے اندر بیٹھے ہیں اور کافی مزاحمت ہے پنجاب سے. پاکستان مسلم لیگ نواز, ظاہر ہے 1,28,00,000 سے زیادہ ووٹ انہوں نے لیے ہیں. اس وقت کیا موڈ بن رہا ہے حکومت کی تشکیل میں؟ مسلم لیگ نواز کیا وہ کنسیڈ کر چکی ہے کہ وہ اپوزیشن میں جائے گی وفاق اور صوبے دونوں میں, یا پھر وہ ابھی بھی کنٹیسٹ کرنے کی پوزیشن میں ہے؟
جی سر, تھینک یو. بظاہر تو یہ لگتا ہے کہ جب میاں نواز شریف نے یہ فیصلہ کیا کہ وہ مرکز میں جائیں گے, تو انفیکٹ یہ ایک میسج تھا تحریک انصاف کے لیے کہ دے آر سرینڈرنگ پنجاب. اور جس طرح کا موڈ ہے پبلک کا, جو لوگ, وہ پیپل آر آپٹیمسٹک, ایک جوبیلینٹ موڈ ہے, لوگ خوش ہیں. 10 سال کی حکومت نون کی پنجاب میں رہی ہے اور پیپل وانٹ چینج, اور ایک امید کی فضا ہے. اور جو نمبر گیم ابھی فواد چودھری بتا رہے تھے کچھ دیر پہلے, یہ ان کی بریفنگ تھی آفٹر عمران خان میٹ پرویز الہی صاحب اور چوہدری شجاع صاحب. ان کے ممبرز نے بھی فیصلہ کیا ہے کہ وہ کوآپریٹ کریں گے تحریک انصاف کے ساتھ. آزاد ممبران کی اکثریت, یعنی 18 میں سے 14 اس وقت پی ٹی آئی میں شامل ہو چکے ہیں پنجاب.
18 میں سے 14
بظاہر نمبر گیم, 18 میں سے 14, اور 4 رہ گئے ہیں, اور اینڈ اٹ از ایکسپیکٹڈ کہ وہ بھی کل تک.
ٹھیک ہے, لیکن رانا صاحب, یہ جو وفاق میں حکومت بنانے کا جو دعویٰ ہے اور اس کے لیے جو نمبرز ایون فواد چودھری صاحب دے رہے ہیں, وہ بظاہر بہت کمزور ہیں. اور اگر بہت کم فرق کے ساتھ, بہت کم برتری کے ساتھ پاکستان تحریک انصاف کی حکومت وفاق میں حکومت بناتی ہے, تو کتنا مشکل یا آسان ہوگا اس کے لیے ایک فنکشنل گورنمنٹ کے طور پہ اپنا ایک کردار ادا کرنا؟
جو میں جیسے عرض کر رہا ہوں کہ جو لوگوں کا اور اوور آل ملک میں جو ایک پولیٹیکل انوائرمنٹ ہے, اس میں فضا عمران خان اور پی ٹی آئی کے حق میں, اور جو پرٹیکولرلی جو سپیچ کی ہے, وکٹری سپیچ عمران خان نے, اس نے اور زیادہ اس لوگوں کے اندر امید کو اور تبدیلی کے خواب کو میٹریلائز کرنے کا کچھ سٹف جو ہے وہ لوگوں کو دیا ہے. آپ یہ دیکھیے کہ جتنے لوگ عمران خان کے ساتھ شامل ہو رہے ہیں, وہ بظاہر تو یہ لگتا ہے کہ یہ بڑی ویک سی کوئلیشن بنے گی اور عمران خان ایک کمزور وزیر اعظم ہوں گے. لیکن آپ دوسری طرف یہ دیکھیے کہ پاکستان پیپلز پارٹی اور نون لیگ نے بظاہر, اور جو سگنلز آ رہے ہیں, اسمبلی میں بیٹھنے کا فیصلہ کیا ہے. دے وانٹ ٹو گیو عمران خان اے چانس, اور پنجاب میں نون لیگ کو حکومت نہ ملنا انفیکٹ ان کے لیے ایک طرح کا بریک تھرو نون لیگ کے لیے ہوگا, ان دی سینس کہ ان کے 10 سال کا جو انکمبنسی فیکٹر ہے, جس سے لوگ ڈس اپوائنٹ ہوئے, کچھ پولیٹیکل وکٹمائزیشن ہوئی, اس کا وہ شاید پھر عمران خان کی غلطیوں کو دیکھیں گے, اور ابھی 5 سال کے بعد پھر دیکھیں گے کس طرح سے ہاؤ ٹو پلے.
ٹھیک, لیکن اب اس سے پہلے کہ خالدہ غوث صاحبہ کے پاس جاؤں, ذرا مختصراً, سی ایم پنجاب ایک بہت بڑی پوزیشن ہے اگر یہ دیکھا جائے, ملک کا سب سے بڑا صوبہ آبادی کے اعتبار سے, وسائل کے اعتبار سے بھی. سو وہاں چیف منسٹر کی پوزیشن کے لیے مختلف نام آ رہی ہیں, سو کیا متوقع ہے کہ یہ قرعہ فال کس کے نام جا سکتا ہے؟
اس میں کوئی پہلی بات تو یہ ہے کہ جس طریقے سے عمران خان کے بارے میں یہ بات کی جا رہی ہے کہ ہی از ناؤ پلینگ لائک اے کیپٹن اینڈ ہی از ہیونگ دی رینز اور ٹوٹل کنٹرول ہے اس کے پاس, تو کوئی ڈارک ہارٹ بھی ہو سکتا ہے. لیکن جو نام لیے جا رہے ہیں ان میں سے علیم خان کا نام تھا, لیکن آج وہ اسٹیٹمنٹ آ گیا کہ ان کا نام ڈراپ ہو گیا. قلعہ شاہ محمود قریشی کا نام ہے, ڈاکٹر یاسمین راشد کا نام ہے, میجر طاہر صادق کا نام ہے, اور یہ وہ لوگ ہیں دوز ہو آر ان دا ریس. لیکن پی ٹی آئی کا جو ڈائی ہارڈ ورکر ہے وہ ڈاکٹر یاسین راشد کا ڈاکٹر ہے
اور یہ نام ایک ایسا ہے جس کے اوپر ایگزیکٹلی سوشل میڈیا کی سطح پہ ریئیکشن بھی اچھا رہا ہے. ڈاکٹر خالدہ غوث صاحبہ بے حد شکریہ آپ کا. ذرا میں پہلے کراچی کے ریفرنس میں بات کروں گا. کراچی نے قومی اسمبلی کی حلقوں میں سب سے زیادہ مینڈیٹ دیا پاکستان تحریک انصاف کو, آف کورس صوبائی اسمبلیوں میں بھی. اور اگر یہ دیکھا جائے جو کراچی کے بنیادی مسائل ہیں جو میٹروپولیٹن گورنمنٹ نے بنیادی طور پہ حل کرنا ہوتے ہیں, پی ٹی آئی اس میں تو وہاں پہ بے بس ہوگی. یہی وجہ ہے کہ متحدہ کے رہنماؤں سے ہم نے بات کی, وہ کہتے ہیں اس اعتبار سے جب ہم سوچتے ہیں تو ہمیں پیپلز پارٹی بہتر پارٹنر لگتی ہے. کراچی کا مینڈیٹ اور آگے کراچی کے جو نمائندے دیگر جماعتوں سے ہیں ان کے اوپر کیا ذمہ داریاں اس وقت بن رہی ہیں, کس طرح کا سوچ سمجھ کے فیصلہ کرنے کی ضرورت ہے؟
دیکھیں اس سے پہلے میں آپ کے اس پہ آؤں اگر آپ مجھے اجازت دیں.
جی
میں تھوڑی سی جو آپ نے رانا صاحب سے سوال کیا تھا اس پہ بہت مختصر ہوں.
پلیز پلیز.
مجھے یہ لگتا ہے کہ ہمارے یہاں پولیٹیکل انوائرمنٹ جو ہے وہ تبدیلی کی طرف بڑھ رہا ہے. خالی اس لحاظ سے نہیں بڑھ رہا ہے کہ ایک جماعت سے دوسری جماعت کی طرف جا رہا ہے, مگر یہ ایک ٹرانزٹری فیز ہے. اب یہ ہمارے اوپر ہے کہ آیا ہم اس کا اثر کچھ پولیٹیکل کلچر پہ بھی ہونے دیں گے یا نہیں ہونے دیں گے. جو آپ نے بات کی تھی کہ فیڈرل لیول کے اوپر جس نوعیت کی سیٹس ہیں اور جو پی ٹی آئی کو ملی ہیں اور جس طرح کا گرینڈ ڈیموکریٹک الائنس ہے, آیا وہ ایک فعال کردار پلے کر پائے گا اپوزیشن بھی اور جو ٹریجری بینچز ہیں بھی یا نہیں, جو اپنی کس نوعیت سے کریں گی. مجھے یہ لگتا ہے کہ ہمیں یہ بھی دیکھنا ہے کہ یہ جس طرح سے یہ ابھی کہہ رہی ہیں اپوزیشن پارٹی کہ ہاں بھائی ہم جائیں گے پارلیمنٹ کے اندر جائیں گے, اب یہ پی ٹی آئی کے اور عمران خان صاحب کے اوپر ہے کہ آیا وہ کتنا ہوسٹائل انوائرمنٹ رہتا ہے, آیا جو گریوینسز ہیں ان کو ایڈریس کیے جاتے ہیں یا نہیں کیے جاتے ہیں, آیا ایک جو کلچر پارلیمنٹ کے اندر رہا ہے پہلے پچھلی پارلیمنٹ کے اندر اس کے اندر ایک مثبت تبدیلی لائی جاتی ہے نہیں لائی جاتی ہے, اسے پارلیمنٹ کو بھی فنکشنل کیا جاتا ہے یا نہیں کیا جاتا ہے. تو آئی تھنک ایک ٹرانزٹری جہاں جمہوریت تقویت پاتی ہے وہاں جمہوریت سے ہم توقع کرتے ہیں کہ وہ میچیورٹی کی تبدیل, اور اس پہ آنر اور ریسپانسبلٹی زیادہ جو ہوتی ہے جو حکومت کے اندر بیٹھے ہوتے ہیں ان پہ زیادہ ہوتی ہے.
بالکل کہ مسالیت کے ساتھ سب کو ساتھ لے کے چلیں.
ڈیموکریٹک الائنس جو ہے ان کا کیا رویہ ہوگا اور وہ کیا کردار اور کتنا مثبت اپوزیشن کر پائیں گے یا نہیں کر پائیں گے اور کس نوعیت کی کریں گے, یہ ساری چیزیں اس پہ انحصار کرتی ہیں.
تو اس میں خالد صاحب آپ اس میں اتفاق کریں گی کہ پھر ایک تو اپوزیشن نے جو اپوزیشن کرنی ہے, ایک تو جب وہ پہلے دن ہی پارلیمنٹ میں جائیں گے تو انتخابات کے اوپر ان کے جو سوالات اور تحفظات ہیں اس کی بنیاد کے اوپر وہ اپوزیشن ہے, دوسرا یہ کہ ظاہر ہے جب گورنمنٹ کو وہ 100 دن 50 دن کا کام کرنے کا وقت دیں گے اور وہیں سے اگر کوئی ابتدائی اشارے ایسے ملتے ہیں جسے عام آدمی کو کوئی امید بنتی ہے, کوئی تھوڑی سی تشفی ہوتی ہے, تو پھر اپوزیشن کے جو کہنا چاہیے کہ قوت ہے اس کی احتجاج کی وہ نسبتاً کمزور ہو سکتی ہے آپ کے خیال میں؟
نہیں دیکھیں مجھے یہ لگتا ہے کہ جس نوعیت سے جتنی پارٹیز اس کے اندر شامل ہوئی ہیں وہ میں اس کو کمزور اپوزیشن نہیں دیکھ رہی ہوں. اور آپ یہ بھی اگر دیکھیں کہ آج کے پرنٹ میڈیا کے اندر میں نے دیکھا کہ ووٹس کی تعداد اور جس نوعیت سے ووٹس ریجیکٹڈ ہیں, اگر آپ اس تناظر میں بھی اگر سمجھنا چاہیں تو پلیز ہمیں اس الیکشن کو کوئی بہت زیادہ مارکے والا اس نوعیت سے نہیں دیکھنا چاہیے. ہمیں سمجھنا چاہیے اور پی ٹی آئی کو بھی یہ سمجھنا چاہیے کہ انہیں بہت ذمہ داری کے ساتھ اور سمجھداری کے ساتھ اپنے لیے پولیٹیکل اسپیس کریٹ کرنا پڑے گی کہ جہاں پہ وہ ڈیلیور بھی کر پائیں.
صحیح بالکل. میں یہ میرا سوال اصل میں یہی تھا کہ اگر اس پولیٹیکل اسپیس میں تھوڑا بہت بھی یہ گمان ہوتا ہے کہ حکومت ڈیلیور کر رہی ہے تو جو کانسٹیچوئنسیز ہیں وہ اپوزیشن کے کانسٹیچوئنٹس کو روک تو سکتی ہیں نا کہ جی اب آپ ان کو وقت دیں موقع دیں. ایک بات اور یہ جو آپ نے الیکشن پہ تحفظات کی بات کی, آج الیکشن کمیشن نے 27 حلقوں میں دوبارہ ووٹوں کی گنتی کی منظوری دی ہے.
جی یہ ساری देखिए ये किस हद तक इनकी ग्रीवेंसेस दूर होते हैं। अब बात ये है कि पॉलिटिकल, मैंने एक बात ये भी की है कि ये वो दौर में और वो अब ये तीसरी दफा थ्रू द इलेक्टोरल प्रोसेस जमहूरियत तकवीत पा रही है। अब जब हम ये कहते हैं तो इसका मतलब हम ये भी तवक्को करते हैं कि सियासतदानों का और पॉलिटिकल पार्टीज का बिहेवियर भी तब्दील होना चाहिए। तो वो इस नौयत का नहीं होना चाहिए कि जहाँ पे वो सड़कों पे निकल के और मफलूज कर दें जमहूरियत के प्रोसेस को। अगर यहाँ पे ECP से नहीं होता है तो दूसरे रास्ते हैं,
चैनल हैं, अदालत हैं जी।
हाँ, उनको जाना चाहिए और वहां से एड्रेस अपनी ग्रीवेंसेस को करना चाहिए। और रहा ये कि जो ये कह रहे थे राना महबूब साहब भी कि देखिए एक एजेंडा है, एक प्लान है, एक तकरीर के जरिए भी पता चल गया है कि वो अपने किस नौयत से अपनी हुकूमत को एक एक स्टार्ट देना चाहते हैं। जाहिर जंप स्टार्ट तो नहीं दे सकते, हालांकि बहुत से मसाइल ऐसे हैं कि जिनको जंप स्टार्ट की जरूरत है, बिलखुसूस इकोनॉमी को।
मैं इस तरफ आता हूँ, ये हम जब एजेंडे पे बात करेंगे उनकी तरजीहात क्या है, उसके लिए जंप स्टार्ट क्या चाहिए, इसमें बात करता हूँ। मुझे चंद सेकंड की एक ब्रेक लेता हूँ, मैं ब्रेक के बाद वापस।
जी जी, आपने सवाल किया था उसका मैं बहुत मुख्तसरन दे दूँ कि सिंध के अंदर जहाँ तक मैं ये समझती हूँ कि MQM को अभी वो वेट एंड सी देख रहे हैं और उनका नेचुरल अलायंस में जो देखती हूँ वो यकीनी तौर पे PPP को देखती हूँ। इसी क्योंकि लोकल गवर्नमेंट जब यहाँ पे MQM की है तो जब आप कहते हैं ना एक चीज को कि नेचुरल अलायंस यहाँ पे बन रहा है, हालांकि हमने ये भी देखा है कि किस नौयत की इन लोगों ने डिलीवर नहीं भी किया है पिछले, मगर डिस्पाइट दैट उनका नेचुरल अलायंस उसी से ही बनता है
क्योंकि उनकी तवक्को बलदियाती गवर्नमेंट को फाल बनाना है और वो सूबाई हुकूमत बना सकती है। लेकिन देखना ही है कि चूंकि पाकिस्तान पीपल्स पार्टी जो ऑफ कोर्स पिछले 10 वर्षों में सूबाई हुकूमत को फाल नहीं बना सकी है, वजह कुछ भी हो, सो और इस वक्त तो फिर वो बिल्कुल आज़ादी से और बड़ी वाज़े फर्क से हुकूमत बनाने के लिए उनके पास मैंडेट है, नंबर्स हैं, तो क्यों कर वो मुत्तहिदा कौमी मूवमेंट की ये मुतालबा तस्लीम करेंगे, ये बहुत ट्रिकी और क्रिटिकल होगा। एक ब्रेक के बाद साथियों इसी मौजू पे गुफ्तगू को आगे बढ़ाते हैं।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urdubhoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urdubhoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urdubhoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urdubhoa.com।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है और ये प्रोग्राम आप मीडियम 972 किलोहर्ट्ज़ पे बराह रास्त सुन रही हैं। मैं हूँ असद हसन, प्रोड्यूसर है हमारे साथ असवर इमाम और बिल बारबर हमारे इंजीनियर हैं। बात कर रहे हैं हम पाकिस्तान के अंदर सियासत पे, इंतखाबात 2018, उसके बाद सूबों और वफाक के अंदर जब हुकूमतें बनाने की तैयारियां जारी हैं, मुख्तलिफ पार्टियां अपने इत्तेहादी तलाश कर रही हैं, मुख्तलिफ पार्टियां तक अपोजिशन में जाने के लिए अपने इत्तेहाद को मजबूत बनाती हुई नजर आ रही हैं। नंबर्स गेम इस वक्त बहुत अहम है कई हवालों से, और फिर उसके बाद ऑफ कोर्स जब बात है वो जो भी हुकूमत बन रही है बाज़ाहिर ये बनती हुई नजर आ रही है उसकी टीम क्या होगी, उसके पहले 100 दिन का एजेंडा क्या होगा, जिस तरह के वादे वईद बिलखसूस तहरीक इंसाफ की जानिब से किए गए हैं उनके पास कितनी मोहलत है कि वो इस मजबूत अपोजिशन की मौजूदगी में कम अज़ कम फौरी तौर पे उसके इकदाम करें ताकि लोगों को नजर आए कि उसकी एक डायरेक्शन बन रही है या वो एक डायरेक्शन में मुल्क को लेके जा रही हैं। इस पे हम अपने पैनलिस्ट की राय लेते हैं, लेकिन सबसे पहले जरा इस वक्त मुस्लिम लीग नवाज जो पिछली हुक्मरान जमात थी जिसके सख्त तहफात हैं, जिन्होंने इलेक्शन के नतज को मुस्तरद भी किया लेकिन पार्लियामेंट के अंदर जाने का फैसला किया है, सो सेनेटर मुशाहिदुल्ला से हमारे साथी मुबशर जैदी ने कुछ देर पहले बात की है, सो आइए उनका वर्जन सुनते हैं।
कोई शोभा नहीं है कि टेक्निकली इलेक्शन तो हो चुके हैं लेकिन इस इलेक्शन को कोई इलेक्शन इत्तेफाक से मान नहीं रहा, और मैं ये समझता हूँ कि ये इस इलेक्शन के नतायज को इमरान खान और शेख रशीद ने भी इस तरह से नहीं माना कि उन्होंने जो स्पॉन्टेनियस की बात करता है ना आदमी, इससे पता लग जाता है कि हुआ क्या है। उन दोनों ने, आपको याद होगा कि इलेक्शन के फौरन बाद फौज और अदलिया का शुक्रिया अदा किया, जबकि अगर जनमनली इलेक्शन जीते तो पार्टियां जो हैं आवाम का शुक्रिया अदा करती हैं, क्योंकि उन्हें मालूम है कि आवाम ने उन्हें वोट नहीं दिए, लिहाजा उन दोनों ने आवाम का शुक्रिया अभी तक अदा नहीं किया है। और जिन्होंने उन्हें जिताया उनका शुक्रिया अदा कर दिया। इसके बावजूद बारह जो भी असेंबली बनी है जिसे हमने मुस्तरद कर दिया सिलेक्शन के नतीजे को, लेकिन जो रिजल्ट आया उसके मुताबिक पंजाब में हमारी ज्यादा अक्सरियत है वफाक में और के पी के में, इनकी ज्यादा है पी टी आई की। तो होना तो चाहिए था, जैसे हमने 5 साल पहले के पी के में पी टी आई को हुकूमत बनाने की ऑफर की थी, इन्हें भी हमें ही ऑफर करनी चाहिए, लेकिन वो कर नहीं रहे। वो एक राज जमहूरी जमात है, मार्शल डेमोक्रेसी जो है उसमें वो प्रचारक है असल में, तो वो हमें वो उसको जमहूरी जो डेमोक्रेटिक नॉर्म्स है उसको मानते नहीं है, और वो कह रहे हैं कि हम पंजाब में भी बनाएंगे, और वो जरूर बनाए, उनके पीछे जो कुवत है हो सकता है वो उनको बनवा भी दे, लेकिन अक्सरियत हमारी है, हमारा है, और हम भी बार बार कोशिश कर रहे हैं।
जी, ये सेनेटर मुशाहिदुल्लाह थे। और अब जब हम बात करें जरा टीम की, बहुत चंद सेकंड का एक साउंड बाइट है फवाद चौधरी का, कि आखिर हुकूमत बनाने में कौन फाल है, मुस्लिम लीग नवाज के हामी या मुस्लिम लीग नवाज के लोग इस जरिए इशारा कर रहे हैं कि टीम भी कहीं और से बन रही है और इमरान खान को महज उसके ऊपर दस्तखत करने हैं। फवाद चौधरी इस बारे में क्या कहते हैं, ड्राइविंग सीट के ऊपर कौन है?
और मैं दोबारा भी क्लियर कर देता हूँ कि जो वज़ीर आला पंजाब है वो पाकिस्तान तरीके इंसाफ से होगा, और उसका फैसला जो है वो इमरान खान साहब के पास है। जिस तरह से मैंने आपको पहले भी कहा था कि हमारी जो तमाम नशस्तें हैं, हमारी जो सियासत है, वो इमरान खान की अमानत है, पाकिस्तान तरीके इंसाफ की अमानत है, और ये फैसला इमरान खान करेंगे कि वज़ीर आला कौन होगा और हुकूमत में कौन होगा। इसी तरीके से जो वफाक की काबीना के ऊपर जो मामला है, बिल्कुल वफाकी काबीना में भी और जो जो अलाइज होंगे, जाहिर है कि उनको आप रिप्रेजेंटेशन देंगे, और लेकिन फैसला साजी जो है इस ज़मन में इमरान खान करेंगे।
जी सामीन, ये थे फवाद चौधरी। राणा साहब, टीम सिलेक्शन जो फौरी तौर पे अंदाज़ा हो जाएगा, जैसे खालिदा साहब भी बात कर रही थी, या फिर सेनेटर मुशाहिदुल्लाह, कि फिर आपको स्टेटस को के जो चेहरे हैं उनको थोड़ा पीछे रखना होगा, अंदाज़ा हो जाएगा कि आप क्या करना चाहते हैं। 100 दिन का एजेंडा, उसकी इम्प्लीमेंटेशन, जिसमें जनूबी पंजाब भी शामिल है, जिसका आपको बराह रास्त ज़्यादा इंतज़ार हो सकता है, ज़रा इस बारे में रोशनी डालिए, क्या करना होगा तहरीक इंसाफ को पंजाब और वफाक के अंदर अगर वो हुकूमत बनाने की पोजीशन में आ जाते हैं तो?
देखिए, जहाँ तक बात है कि सियासी जमातें इसमें क्या करती हैं, और जो बड़े पॉलिटिकल प्लेयर्स हैं, बड़े पॉलिटिकल लीडर्स हैं, वो कैसे अपना किरदार अदा करते हैं। लेकिन सियासी जमातें कमजोर हैं, हमारे सियासी जो हुक्मरान हैं वो बदनवान हैं बिलउमूम और नाअहल हैं। नाअहल से मेरी मुराद इनएफिशिएंट है
जी।
अच्छा, उन्होंने डिलीवर नहीं किया। अब इमरान खान जिस बात पे, जैसे डॉक्टर साहबा कह रही थी कि एक ट्रांजिटरी पीरियड है, और इमरान खान उम्मीद और तब्दीली के नाम पर वोट लेके आए। मैंने आज अपने कॉलम में भी ये लिखा है कि इमरान खान को का जर्नी है फ्रॉम ए पॉलिटिशियन टू ए स्टेट्समैन, और उनकी जो वो तकरीर थी, जो विक्ट्री स्पीच थी, उसमें उन्होंने जो पॉलिसी गाइडलाइंस दी हैं, मसलन फॉरेन पॉलिसी के हवाले से, डोमेस्टिक पॉलिसी के हवाले से, और पर्टिकुलरली सियासतदानों के लिए उसमें एक मैसेज था कि आप जितने हल्के कहते हैं हम खोल देंगे, पोलिटिकल विक्टिमाइजेशन नहीं होगी। अच्छा, ये एज ए स्टेटमैन, स्टेटमैन किसको कहते हैं, या रियासतदान किसको कहते हैं?
आप हमें बताएं ना, इमरान खान से आप मिल चुके हैं, आपके रابطے रहे हैं, सो आप उनको बाहसियत सियासतदान, और फिर अब जो नए रोल में आ रही हैं बाहसियत स्टेट्समैन, क्या आप उनसे एक्सपेक्ट करते हैं, क्या बड़ी तब्दीली हम देखेंगे?
मैं कर रहा हूँ कि सियासतदान जो है ना, वो आमतौर पर जो हमारे यहाँ जो परसेप्शन है पॉलिटिशियन का, वो ये है कि वो डीवियस होगा, वो मैनिपुलेटिव होगा, और पॉलिटिकल गेन के लिए वो कुछ भी कोई भी गिमिक कर सकता है, कोई भी गेम कर सकता है। जबकि एक स्टेट्समैन जो है, या रियासतदान जिसको हम कहते हैं, उसमें दानिश होगी, वो स्किलफुल होगा और जनरली रिस्पेक्टेड होगा। इमरान का जो परसोना एज ए लीडर बना है, लोग, आम लोग उसकी रिस्पेक्ट करते हैं और उससे तब्दीली की तवक्को की जा रही है। इसलिए वो जो एक दलदल में, टू पार्टी सिस्टम की एक दलदल में लोग फंसे हुए थे और वो सिस्टम डिलीवर नहीं कर रहा था, इमरान उस गैप को फिल करता है, और दैट इज व्हाई पीपल आर ऑप्टिमिस्टिक, लोग खुश हैं।
तो फिर इस सूरत में तो हम अगर हम उनकी टीम की तरफ देखें तो फिर हमें तो लगता है डॉक्टर यास्मीन राशिद को आ जाना चाहिए।
असर सिर्फ एक बात
जी,
सिर्फ एक बात, आपने 100 दिन की जहां तक एजेंडे की बात की है, उसमें बहुत सारी अहम चीजें हैं जिससे ये मैसेज जो है इट विल गो थ्रू और उस लोगों को मालूम होगा। और उसमें एक बहुत अहम बात जो इमरान ने अपने मैनिफेस्टो में भी लिखवाई और वहां पे जनूबी पंजाब में जो मुहिम चलाई और जहां से बहुत सारी सीटें उन्होंने विन की, ओवरवेलमिंग मेजोरिटी है उस इलाके से, वो है 100 दिन में नया सूबा बनाना,
सही,
सराइकी सूबे, क्रिएशन ऑफ न्यू सराइकी प्रोविंस।
तो फिर क्या ये मुमकिन है कि वो इंतजामी तौर पे वो बना दें और आइनी तौर पे बाद में बहसें होती रहें लेकिन इंतजामी तौर पे गिलगित बल्तिस्तान की तर्ज पे एक अलग यूनिट बन जाए?
ये भी हो सकता है लेकिन इस वक्त ऑलमोस्ट पॉलिटिकल कंसेंसस है इस बात पे और इवन मुस्लिम लीग नून जो इस मामले पर जिसकी पॉलिसी हिपोक्रेटिक रही है अब उसने भी इस पे एग्री कर लिया है कि उन लोगों का उस इलाके का सूबा बनना चाहिए क्योंकि 52 पाकिस्तान एक तरफ है और बिल्कुल ये ऐसे है कि एक कार के अंदर 3 पहिए कार के लगे हुए हैं और एक जो है ट्रैक्टर का लगा हुआ है तो गाड़ी इस तरह से नहीं चलती। और पंजाब जिसके पास है वो पाकिस्तान से हुकूमत करता है, छोटे सूबों में जो है वो एक तरह की एलिनेशन होती है, लोगों को गुस्सा होता है, वो समझते हैं कि वसाइल पे इनका कब्जा है। तो इसलिए ये बेहतर है इमरान खान इन सारी चीजों पे अपने पहले 100 दिनों में उम्मीद काफी है और वी आर वेरी सैंग्विन एंड पॉजिटिव कि इंशाल्लाह उसको अल्लाह तौफीक देगा, लोगों की दुआएं उसके साथ हैं, करोड़ों लोगों ने उसको वोट किया है और वो इन पे डिलीवर करें।
जी डॉक्टर खालिद गौस साहब, जैसे आप फरमा रही थी कि थोड़े से ऐसे चेहरे भी आने चाहिए जिससे लगे कि निज़ाम जो है वो जो एक पॉलिटिकल अप्रोच रही है वो थोड़ी सी तब्दील हो, और जैसे कह रहे हैं राणा साहब के जो मुनिवरिंग की अहलियत रखने वाले लोग हैं वो जरूरी नहीं बंदे बंद ट्रांसपेरेंसी के साथ भी तो गवर्नमेंट चल सकती है ना, सीधे सीधी बात से भी तो चल, हम तो वेस्ट में यही देखते हैं। सो डॉक्टर यास्मीन राशिद अगर बायसी चीफ मिनिस्टर पंजाब उनकी नॉमिनेशन होती है तो कितना बड़ा डिसीजन होगा, बाकी टीम में उनको अपने किस तरह के फेसेस सामने रखने चाहिए और जिस जंप स्टार्ट की आप बात कर रहे थे तो वो किस तरह की तरजीहत और एजेंडा हो और उसमें किस नौयत के जंप स्टार्ट जो है वो शामिल करना होंगे?
देखिए मेरा अपना ज़ाती ख्याल ये है कि इस तरीके जब मैं ये बात कर रही थी और जो आपने बल्कि ये तस्करा किया कि किस किस्म के चेहरे आना चाहिए तो टीम में तो उनके पास भी लोग कम होंगे। मैं बहुत सोच रही थी कि ठीक है असद उमर एक आ जाएंगे मगर असद उमर के पास कौन सी टीम होगी, आपको पता है कि हमारे जो माशी हालात हैं और वो सबसे ज्यादा मुश्किल हैं और मुश्किलात में पड़े हुए, तो क्या ऐसी फिर खारजा पॉलिसी के ऊपर, फिर इंटरनल सिक्योरिटी के ऊपर, फिर ये सारी की सारी जो चीजें हैं तो टीम में तो उनके भी बहुत ज्यादा कमी है, वो कहाँ से लोगों को लेके आएंगे। बात ये है कि और पॉलिसीज भी उनके पास जो है वो सारी की सारी प्लान और पॉलिसीज उनके सामने निकल के नहीं आई और नहीं दिखती ऐसी कि उनके पास वो विजन ये हर सेक्टर के अंदर दिखता हो। ठीक है वो थ्रो आइडिया को थ्रो कर देते हैं
जी।
मगर ये कि उस आइडिया को किस तरह से अमली तौर पे सामने आएगा, सारी बात तो ये है ना कि इन मसाइल के हल किस नौयत से होंगे। अगर शक्ल लोगों की इस फॉर्म में होगी और ये मैं आई थिंक बड़ी कॉन्ट्रोवर्शियल बात कहने वाली हूँ मगर इजाजत दीजिएगा, द पॉइंट इज के बात यह है कि ये कॉन्स्टिट्यूशनली इजाजत तो है कि 3 दिन के अंदर इंडिपेंडेंट्स जो है वो जाके पॉलिटिकल पार्टीज को ज्वाइन करते हैं। बट अगर आप देखें कि इन इंडिपेंडेंट्स ने कहा, इनके अल्फाज और जुमले हैं कि हम गिफ्ट करते हैं अपनी सीट को। आई एम ए नॉन पॉलिटिकल पर्सन, मैं बिल्कुल टोटली नॉन पॉलिटिकल,
सही, 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 सही।
मगर ये कुछ चीजें जो है वो आपके जो जिस चीज की मैं बात कर रही थी और तवज्जो दिला रही थी कि आपके नॉर्म्स और अभी इन्होंने राणा साहब ने भी बात की थी नॉर्म्स कल्चर वैल्यू एनवायरमेंट इन सब चीज के अंदर, बिकॉज ये कवर था क्योंकि वहां से कुछ को टिकट नहीं मिला था, इन्होंने शिकस्त पीटीआई को दिया था, तो ये सारी चीजें जो होती हैं ये आपकी कुछ चीजों को बेहतरी की तरफ लाने में और फिर इस तरह का जुमला अदा कर देना और फिर उसके बाद ये सारे दस्तखत लेना। मुझे याद है पीएमएलएन वालों ने जो हमारे फॉर्मर गवर्नर सिंध के रहे मरहूम ان سے سعید عمر صدیقی سے ان سے اپنے ممبران کا وہ عہد لیا تھا. تو یہ ساری چیزیں جو ہوتی ہیں یہ بہتری بھی لے کے آتی ہیں, یہ ایک طرح کی اسٹیل میٹ کریٹ کرتی ہوتی ہے کہ جہاں پہ آپ ایک کلچر کو بوسٹ بھی کرتے ہوتے ہیں مگر ایک مائنڈ سیٹ کو
ایسے. پہلے سرور باری صاحب نے ہمیں جوائن کیا ہے, ہم ان کے پاس بھی جانا چاہیں گے, ہیڈ ہیں فری اینڈ فیئر نیٹورک کے فافد جنہوں نے الیکشن آبزرو کیا. لیکن خالدہ صاحبہ ہم بات زیادہ تر ہمارا فوکس تحریک انصاف کی وفاق اور پنجاب کی حکومت پہ ہے, کے پی میں آلریڈی خیر ان کو مینڈیٹ ہے. اسی طرح سندھ کے اندر پاکستان پیپلز پارٹی جو ہے بڑی واضح اکثریت سے حکومت بنا رہی ہے. سو پیپلز پارٹی بلاول بھٹو زرداری کی قیادت میں وہاں پہ بھی آپ کچھ تبدیلیاں دیکھتی ہیں, کم از کم گورننس کے انداز کے اندر ڈلیوری بہتر ہو سکتی ہے. تو سندھ کا
دیکھیں مجھے یہ لگتا ہے, اگین ایز اے ویری نیوٹرل آبزرور میں یہ بات کہہ رہی ہوں, مجھے یہ لگتا ہے کہ ساری پارٹیز جو ہیں وہ اپنا انٹروسپیکشن ضرور کریں گی.
صحیح.
اور پیپلز پارٹی جو ہے اس نے یہ عمل شروع کر دیا انڈر دی لیڈرشپ آف بلاول بھٹو, اور مجھے ان کی ٹیم میں تبدیلی آتی ہوئی بھی دکھتی ہے کہ جہاں پہ وہ ینگر لاٹ کو جو ہے وہ اوپر لے کے آ رہی ہیں اور ایک ریپلیسمنٹ ہو رہی ہے, اور ان کی کیمپین سے بھی یہ چیز دکھتی ہے. تو بہتری میں یقیناً, اور کوئی توقع نہیں کر رہا تھا کہ 2018 کے الیکشن جو ہے وہ یہ جیتیں گے. یقینی طور پہ بلاول بھٹو خود بھی یہ سمجھتے تھے کہ شاید اگلے الیکشن پی 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 کے الیکشن ہوں گے.
صحیح.
تو وہ بہتری یہ جو ہے بہتری کی طرف ایک انٹروسپیکشن کا, اور یہ دوسری پارٹیز کو پی ایم ایل این کو کرنے کی ضرورت ہے کہ بجائے اس کے کہ یہ اپنا شکایت نامہ کھول کے بیٹھ جائیں, اپنا انٹروسپیکشن کریں کہ انہوں نے کہاں پہ فالٹر کیا ہے اور کیوں مایوس کیا ہے انہوں نے اپنے ووٹر کو. اور یقینی طور پہ یہ ایک عمل ہونا چاہیے, اور یہ خوبصورتی ہوتی ہے ایک ڈیموکریسی کی.
Exactly.
جہاں پہ آپ اپنے انٹروسپیکشن کریں.
ہمارے ساتھ ہیں جناب سرور باری صاحب.
اندر ہو رہا ہے اور بہتری ہوتی بھی نظر آئی تھی, یہ مراد علی شاہ صاحب جب آئے تھے جب ہی انہیں دوبارہ نامزد کیا ہے. اور میرے خیال سے یہ ہے
سیاست جو ہے وہ ڈلیورنس اور گورننس کی طرف جا رہی ہے, اس کے اوپر لوگ پرفارمنس کے اوپر سوال کر رہے ہیں, ہم نے اس کیمپین کے دوران بھی دیکھا. جناب سرور باری صاحب بہت ممنون ہیں ہم آپ کی, آپ نے الیکشن پورے اس میں ہم نے آپ کو گائے گائے زحمت دی اور آپ نے ہمارے لیے ہر صورت وقت نکالا, بہت شکریہ آپ کا. انتخابات سر ہو چکے اور آپ کو معلوم ہے اس بے اختلاف کی بڑی جماعتیں سخت تحفظات کا اظہار کر رہی ہیں, الیکشن مسترد کر رہی ہیں, ریگنگ کی وہ بات کر رہی ہیں. آپ نے سر اس کو آبزرو کیا, پچھلے الیکشنز کو بھی آبزرو کیا, کتنی ریگنگ ہوئی ہے آپ کے خیال میں ان انتخابات میں, اور اس کا موازنہ اگر ہم 2013 کے انتخاب سے کریں گے تو کیا فرق ہمیں نظر آئے گا؟
دیکھیے جی, بنیادی فرق تو جو دیکھنے کے لیے یہ بہت ضروری ہے کہ ہمارے پاس پیمانہ کیا ہے. تو تین الیکشن آبزرور گروپ تھے جس میں دو بیرون ملک سے آئے تھے اور ایک پاکستان کا فری اینڈ فیئر الیکشن نیٹورک جس نے تقریباً 19,000 کے قریب اپنے آبزرور ڈپلائی کیے تھے, اور الیکشن کے دو دن بعد ہم نے جو رپورٹ جاری کی ہے وہ 37,000 ایک پولنگ اسٹیشن پر جو کچھ ہم نے دیکھا اس کی بنیاد پر رپورٹ دی ہے. اور ایک بات تو یہ ہے کہ کوئی ون تھرڈ جو ہم نے 37,000 پولنگ اسٹیشن کا جو انالیسز کیے ہیں ان کے ون تھرڈ میں کسی نہ کسی حوالے سے کوئی نہ کوئی ان ریگولیرٹی جو ہے وہ سرزد ہوئی ہے, اور ان ریگولیرٹی سے مراد یہ ہے کہ کوئی ایسی ان ریگولیرٹی نہیں تھی, کیونکہ پاکستان کا جو قانون ہے اس میں ان ریگولیرٹی اور کرپٹ پریکٹسز کی ڈیفینیشن الگ
ہے. صحیح ہے, یعنی ارریگولیرٹی بظاہر الیکشن پہ اثر انداز نہیں ہوتی ہے یا اس کے لیے باقاعدہ پلان نہیں ہوتی, رائٹ؟
ارریگولیرٹی ایک تو یہ کہ جو ہم دیکھیے اس کا کوئی پیٹرن نہ ہمیں حلقے کی بنیاد پر, نہ ہی ہمیں اس ڈسٹرکٹ کی سطح پر, اور نہ ہی قومی سطح پر کوئی نظر آتا ہے. اور اس لیے آپ دیکھیں تو ہمارا نتیجہ یہ تھا کہ جو کنڈکٹ آف الیکشن ہے, جہاں تک پولنگ کا معاملہ ہے, کامن ویلتھ یورپی یونین اور ہم نے کہا کہ جو پولنگ کا پروسیس بہت پیسفل, بہت آرڈرلی اور ڈسپلن تھا, اور اس میں کوئی نہ ہی کسی ٹی وی چینل نے اور نہ ہی کسی اور پارٹی نے اس پہ اعتراض کیا. ہم نے 1550 उम्मीदवारों के इंटरव्यू किए सुबह 8 से लेकर शाम 6 बजे तक
जी।
उनका 83% लोगों ने कहा कि हम बहुत मुश्किल है जो प्रोसेस हो रहा है।
ठीक है,
अब मामला रह गया कि धांधली हुई कहाँ पे।
तो बारी साहब ये मुमकिन है, अब मैं इसी तरफ आता हूँ आपके सवाल में कि क्या काउंटिंग के अंदर जिसमें उनके ज्यादा शुबात हैं और अभी तक जो हल्के खुले हैं उसमें भी कमोबेश 5 से 9 हलकों के ऊपर नतायज भी बदले हैं रिकाउंटिंग में, सो क्या वोट गिनने वाले प्रोसेस में कोई धांधली का इम्कान है?
देखिए जो जो रिजल्ट बदले हैं जहां पर जीतने वाला हार गया और हारने वाला जीत गया, तो उसमें आप अगर देखें जो मार्जिन ऑफ विक्ट्री है वो 100 में था, नॉट इन थाउजेंड्स।
सही,
तो इतनी गलती तो होती है, इसीलिए जो है जो सिस्टम में मौजूद है कि आप पोलिंग स्टेशन के लेवल पर भी रिकाउंटिंग के लिए प्रिजाइडिंग अफसर को कह सकते हैं, और अगर हल्के के नतीजे आ गए तो आपके पास एक कोर्स है कि आप जो रिटर्निंग ऑफिसर है उससे दरखास्त करें और मुकदमे वो हो चुका है। अभी इलेक्शन कमीशन ने आज ऐलान किया है कि 26 हल्कों में रिकाउंटिंग पूरे पूरे हल्के की होगी।
सही।
तो ये एक जो प्रोसेस है वो खुल गया है और उसमें सब पता चल जाएगा कि धांधली कहाँ पे हुई है, क्या हुआ है, और वो कोई मसला नहीं है एस्टेब्लिश करना कि अगर धांधली हुई है जिसको कानूनी जबान में कहा जाता है पूरा प्रैक्टिस, तो वो पता चल जाएगा कि कहाँ पे हुआ है, क्योंकि बहुत सारे वोट ऐसे हैं जो स्पॉइल्ड वोट है जो जिनको एक्सक्लूड कर दिया गया है काउंटिंग के प्रोसेस से। तो अभी तक कुछ हल्कों में जहाँ रिजल्ट बदल गए हैं वहां पर जो एक्सक्लूडेड बैलेट थे उनको भी चेक किया गया है, तो वहां पर जो निशानात लगे थे उनको दोबारा देखा गया है और उसकी बिना पर कहीं कोई 200 से हार गया है, कोई 2000 से जीत गया है, तो लेकिन अब जो है 26 हल्कों में नए सिरे से काउंटिंग होगी, सारी चीज सामने आ जाएगी।
सरवर बारी साहब, आप ही का इदारा फाफिन की जो पिछले इंतखाब 2000 में एक रिपोर्ट थी कि 35 हल्के ऐसे हैं जिसमें जीतने वाले उम्मीदवार की जो फतह का मार्जिन है वो वहाँ पे उस हल्के में ज़ाया होने वाले वोटों से बहुत कम है, कमोबेश यही चीज़ और उसी चीज़ को पीटीआई ने उसके हामियों ने 35 पंक्चर्स के नाम से भी उसका जिक्र किया। सो क्या कमोबेश यही सूरत हाल अब भी हो सकती है कि जहाँ पे जीतने वाले उम्मीदवार की लीड कम है वहाँ पे अगर ज़ाया होने वाले वोट ज़्यादा हैं तो फिर ये कोई पॉलिटिकल या इलेक्शन इंजीनियरिंग का नतीजा हो, पंक्चर लगाने का कोई अमल हो, इसके इम्कान मौजूद हैं?
देखिए एक तो बात है, जो पीटीआई ने 35 पंक्चर्स का कहा था वो बिल्कुल फर्क हल्के थे, जो हमने 35 का जिक्र किया था वो वही थे जहां पर रिजेक्टेड वोट्स और जो मार्जिन ऑफ विक्ट्री था उसमें रिजेक्टेड वोट मार्जिन ऑफ विक्ट्री से बहुत ज्यादा थे।
सही।
लेकिन अभी आज हमने तकरीबन अपनी रिपोर्ट मुकम्मल की है और वो 100 से ज्यादा ऐसी जगह है, सूबाई असेंबलियों को भी हमने देखा जाके, क्योंकि अभी तक हम कौमी असेंबली के हल्कों की बात कर रहे थे, तो ऐसे हल्के 100 से ज्यादा है सूबाई असेंबलियों के हल्के मिलाकर जहाँ पर मार्जिन ऑफ विक्ट्री जो है वो कम है, और जो एक्सक्लूडेड यानी कि जो आप जाया कह रहे हैं जो जाया
शुदा वोट है,
लेकिन ये जो अब इसको इन्वेस्टिगेट करने की जरूरत यकीनन है, और ये जो 2013 में थे अगर मजमूई तौर पर हम देखें तो तमाम लोग इस चीज पे मुत्तफिक है कि जो पोलिंग का प्रोसेस था वो 2013 की निस्बत बहुत बेहतर था, पुरअमन था, ऑर्डरली था, ज्यादा डिसिप्लिन था, लोगों का टर्न आउट पाकिस्तान के 2 कंजक्टिव इलेक्शन में कभी भी 50% से ज्यादा टर्न आउट नहीं हुआ, लोगों की बहुत बड़ी अक्सरियत ने उसमें शमूलियत की है।
बेहद शुक्रिया आपका जनाब सरवर बारी साहब, हेड फ्री एंड फेयर नेटवर्क, आपने हमारे लिए वक्त निकाला, आपका बेहद शुक्रिया। राणा महबूब साहब और खालिदा गौस साहब, मैं बारी साहब के इस इंटरव्यू के ऊपर आपके कमेंट्स लेना चाहूंगा लेकिन वक्त बहुत कम है, जितना आप उसको समराइज कर सकें 30-40 सेकंड में। राणा महबूब साहब, फ्री एंड फेयर इलेक्शंस तहफ़ात आपके सामने हमने इससे शुरू किया था, लेकिन अब एक बड़ी जो अथॉरिटी रखने वाले सरवर बारी साहब हमारे साथ मौजूद है वो कहते हैं 2013 के निस्बत ज़ाहिर ये शफाफ इलेक्शंस हुए हैं, क्या एड्रेस कर पाएंगे इस तरह के इदारों की रिपोर्टें सियासी जमातों के तहफ़ात को?
जी यकीनन, आप ये देखिए कि सरवर बारी साहब का ये फाफिन है यूरोपियन यूनियन के मुबसरीन थे और इस बात पर तो अब कंसेंसस है कि ये 2013 के इलेक्शन से ज्यादा शफाफ इलेक्शन थे और लोगों की पार्टिसिपेशन भी इसमें ज्यादा थी। एक जुमला मैं और कहूंगा, जो आप बात कर रहे थे डॉक्टर यास्मीन राशिद साहब के हवाले से, एक और बात आज जो सोशल मीडिया पे और कुछ और दोस्तों ने बात की कि प्रेसिडेंट ऑफ पाकिस्तान के लिए नासरा जावेद इकबाल, जो अलामा इकबाल की बहू है, उनका नाम लिया जा रहा है। अच्छा, अब बात यह है कि ये जो दो खवातीन के नाम है, ये कॉस्मेटिक चेंज बजाहिर लगेगी, लेकिन मेरा ये ख्याल है इट वुड बी वेरी इंपॉर्टेंट कि अच्छी शोहरत के लोग और खवातीन पर्टिकुलरली अगर वो आगे आई तो ये बहुत पॉजिटिव बात हो।
खालिदा गौस साहबा,
मेरा ये ख्याल है कि सरवर बारी साहब ने जो कहा ये बिल्कुल अच्छी बात है कि हम बेहतरी की तरफ बढ़ रहे हैं, मगर वो जो काउंटिंग वाली बात है उसको भी देखना चाहिए। ये 21वीं सदी है, अब इस तरह के मसाइल नहीं होना चाहिए, मगर इसका ये भी नहीं मतलब है कि ऑपोजिशन सामने आके और सड़कों पे आ जाए। और दूसरी चीज, उन्होंने जो 100 हलकों की बात की है कि जहाँ पे मार्जिन जीतने वाले का जो है और वो रिजेक्टेड वोट्स जो हैं, तो वो मेरे ख्याल से अगर उसे इन्वेस्टिगेट कर लिया जाए तो बहुत से जो इबहाम और जो बहुत सी शिकायतें उन्हें अरेस्ट करने की जरूरत है, बजाय इसके कि आप मौका दें ये जो ग्रैंड डेमोक्रेटिक अलायंस पर ये जो आपका मुखालफीन इकट्ठा हुए हैं उनको मौका मिले सड़कों पे निकलने का, ये बेहतर है कि उसे इन्वेस्टिगेट।
एक खातून के सीएम बनने के इम्कान या एक खातून के सदर बनने के इम्कान आपके लिए कितने?
देखिए, ये ऐसा है कि मैं इस खुशी की बात है, मगर वी शुड नेवर यूज अ वुमन एज अ सिम्बॉलिकली इस औरत को लाके बिठा लिया जाए। अगर उसकी एक एम्पावर्ड पोजीशन है तो बिल्कुल ठीक है। पंजाब इस वक्त इतना मुश्किल सूबा होगा और मैं नहीं समझती कि यास्मीन राशिद साहिबा वहाँ पे मुनासिब होंगी।
बेहद शुक्रिया आपका खालिदा गौस साहिबा, हेड सोशल पॉलिसी डेवलपमेंट सेंटर, आप हमारे साथ थी। राणा महबूब साहब कॉलमिस्ट, तजियाकार, राइटर, आपने हमें ज्वाइन किया, आपका भी बेहद शुक्रिया। चंद सेकंड की एक ब्रेक के बाद वापस आएंगे। अभी अली रजा आब्दी साहब के साथ इंटरव्यू है सफर इमाम का, वो हम आपको सुनवाते हैं। जी सामिन की वॉइस ऑफ अमेरिका वाशिंगटन है प्रोग्राम आप सुन रहे हैं जहां रंग मैं हूं असद हसन और प्रोड्यूसर है हमारे साथ असवर इमाम। और पाकिस्तान की सियासत पे गुफ्तगु हुई। जरा कराची मेट्रोपॉलिटन और पाकिस्तान का सबसे बड़ा शहर, इक्तसादी एतबार से उसकी बहुत अहमियत, मुतहदा कौमी मूवमेंट पाकिस्तान एक बड़ी सियासी जमात इस वक्त वहां पर एक माइनॉरिटी में तब्दील हुई है। उसके तहफ़ात क्या हैं और क्या वो जिस पार्टी के हाथों से शिकस्त हुई है क्या वो उसके हाथ मजबूत कर सकती है? अली रजा अब्दी MQM के रहनुमा और जिस कॉन्स्टिट्यूंसी में जिस हल्के में इमरान खान जीते हैं वहां से उनको शिकस्त का सामना करना पड़ा, उनसे बात की है हमारे साथी और हमारे प्रोड्यूसर असवर इमाम ने। आइए सुनते हैं।
हमारा जो कंसर्न मुत्तहिदा कौमी मूवमेंट का था वो प्री इलेक्शन रिगिंग का था और पोस्ट इलेक्शन रिगिंग का था। इलेक्शन का जो प्रोसेस है इटसेल्फ 8 बजे से शाम 6 बजे तक का, उसमें माइनर इश्यूज के अलावा हमारे ज्यादा कंसर्न्स नहीं है। प्री इलेक्शन रिगिंग में जाहिर है कराची में जो सेंसस किया गया और उसके हिसाब से डिलिमिटेशन की गई, वो हमारे लिए कॉज ऑफ कंसर्न था, जिसमें हमने रेलेवेंट फोरम्स पे भी अप्रोच किया कंसर्न। अब दुनिया जहां के एनालिसिस आ जाए कि जी मुत्तहिदा कौमी मूवमेंट खत्म हो गई या फिर इसकी गलतियां हो गई या जो कुछ भी हो गया, हम उसको मानने को तैयार हैं उस वक्त के जब हमारे पोलिंग एजेंट्स के सामने गिनती होती, लेकिन अभी गिनती नहीं हुई है। तो हमारी गुजारिश यही है कि ये कराची के तमाम इलेक्शन जो इलाके में किए गए हैं वो रीपोल कराया जाए और जो हमारा कॉन्स्टिट्यूशनल और लीगल राइट है जिसके तहत हम हमारे पोलिंग एजेंट्स का मौजूद होना जरूरी है इलेक्शन की वेरिफिकेशन, वोट्स की वेरिफिकेशन के लिए, काउंटिंग के लिए, वो प्रोसेस कंप्लीट किया जाए। तो आप फिर हम पे जो भी कहना चाहते हैं हम उसको कबूल करेंगे।
राइट सर। अच्छा, तो इन हालात में आप अब जो हुकूमत बनने जा रही है और पार्लियामेंट में आपने फैसला किया है कि आप पार्लियामेंट में जाएंगे, हल्फ उठाएंगे, तो इसमें आपने क्या फैसला किया है कि हुकूमती बेंच पे बैठेंगे या अपोजिशन में?
हमारे पास PTI की से भी रابطہ किया है उन लोगों ने और इसी तरह जो कोएलिशन ऑफ अपोजिशन है उन्होंने भी रابطہ किया, जिसमें गवर्नर साबिक गवर्नर जुबैर साहब आज आए थे हमारे मरकज पे और डिस्कस किया था। असली तौर पे तो हमारा जो अर्कुन है या फिर जो वोटर है वो नाला है इस बात पे कि किस तरह मैंडेट छीना गया और जो ہی کے مینڈیٹ کے ساتھ اگر حکومت بنائی جاتی ہے تو اس کا ساتھ نہیں دینا چاہیے. لیکن ظاہر ہے اب یہ فیصلہ ہو چکا ہے, کرا دیا گیا ہے, اب باقی لیگل اور کانسٹیٹیوشنلی ہم الیکشن کمیشن میں اپنے کیسز کو ضرور فائٹ کریں گے, کورٹس میں ضرور فائٹ کریں گے, لیکن ابھی کوئی حتمی فیصلہ ایسا نہیں کیا گیا. ہمارا جو بھی فیصلہ ہوگا وہ اسی بیسس پہ ہوگا کہ کراچی, حیدرآباد اور سندھ کا خاص طور پہ کون زیادہ ذمہ داری سے اس میں ہمارا ووٹ بینک یا پھر ہمارے جو مینڈیٹ ہے جو کہ اصل شو نہیں کیا جا رہا اس کی فلاح بہبود کے لیے کیا کر سکتا ہے. خاص طور پہ جو کراچی کے مسائل ہیں ان کا حل کرنے کا صرف واحد طریقہ ہے کہ وہ لوکل گورنمنٹ کی امپاورمنٹ.
میں یہ اسی سے سوال یہ پیدا ہوتا ہے کہ اگر تحریک انصاف جو زیادہ بڑی تعداد میں جس کے پاس اراکین ممبر ہیں, اگر وہ آپ کو یہ پیشکش کرے کہ کراچی سمیت سندھ میں جو لوکل گورنمنٹ کو با اختیار کیا جائے گا اور کراچی کو ترقی دینے کے لیے خصوصی فنڈ جاری کیے جائیں گے, تو اگر اے وعدے ان وعدوں کے اوپر کیا ایم کیو ایم اس کے ساتھ مکمل تعاون کر سکتی
ہے؟ اس میں سر ایک ٹیکنیکل ایشو ہے کہ سندھ میں جو گورنمنٹ بنے گی وہ پیپلز پارٹی کی بنے گی, تو جو بھی لیجسلیشن یہاں پہ کرائی جائے گی اس پہ پیپل پی ٹی آئی کا اتنا انفلوئنس نہیں ہو سکے گا کیونکہ وہ مائنورٹی پارٹی میں آتی ہے. یہاں پہ فیڈرل گورنمنٹ سے ڈائریکٹ فنڈنگ میئر آف کراچی کو اگر مل جاتی ہے اور وہ ایک کنسیڈریبل اور ایک اماؤنٹ ہوتی ہے جس سے سمجھتے ہیں ہم کہ کراچی کے مسائل حل کیے جا سکتے ہیں, تو پھر اس پہ بات کی جا سکتی ہے. لیکن فیڈرل گورنمنٹ کا ایسا کرنا ظاہر ہے پیپلز پارٹی کو کیونکہ 18th امینڈمنٹ کے بعد پروونس ان کے پاس ہے, تو اس میں کیا ری ایکشن یا کیا فرکشن کریٹ کی جائے گی کیونکہ بہت سارے ایسے ڈپارٹمنٹس ہیں جو کہ میئر کے پاس نہیں ہیں اور وہ ڈپارٹمنٹس سی ایم سندھ نے اپنے پاس رکھے ہوئے, تو ہم تو کوشش یہی کریں گے کہ زیادہ تر ہم پیپلز پارٹی کے ساتھ بات کریں کہ وہ ہمیں اگر اپنی اپوزیشن کو کم کرنا چاہتی ہے اور متحدہ قومی موومنٹ کو ساتھ رکھنا چاہتی ہے تو سب سے پہلے پاورز کو ڈیوالو کر کے میئر کے پاس دی جائیں, اور یہی چیز جو فیڈرل گورنمنٹ سے لینے کی ہم بات کر رہے ہیں یہی پروونشل گورنمنٹ اگر دینا چاہے تو دے سکتی ہے, جو کہ زیادہ بہتر طریقے سے اس کی لیجسلیشن بھی کی جا سکتی ہے, اور جو اختیارات ملنے چاہیے میئر کو وہ پیپلز پارٹی ہی انیبل کر سکتی ہے.
صدائے جہاں, وائس آف امریکہ اور ریڈیو نیوز نیٹورک کی مشترکہ پیشکش. ہمیں امید ہے آپ ہمارا یہ پروگرام باقاعدگی سے سنتے ہیں. آپ کو صدائے جہاں کیسا لگتا ہے رائے دیجیے. ای میل ایڈریس آپ کو بتاتے ہیں sejradio@voanews.com, اور خط لکھنے کے لیے ہمارا پتہ ہے پروگرام صدائے جہاں, پوسٹ باکس 1399, اسلام آباد.
یہ وائس آف امریکہ واشنگٹن میں پروگرام ہے جہاں رنگ میں ہوں اسد حسن, اور پروڈیوسر ہمارے ساتھ اسفر امام, بل باربر ہمارے انجینئر ہیں. پاکستان کی سیاست کے بعد ذرا امریکی سیاست کی بات کریں. نومبر میں آپ سے تقریباً 100 دن کے بعد یہاں پہ وسط مدتی انتخابات ہونے جا رہے ہیں, جو صدر ڈونلڈ ٹرمپ بظاہر ان کی کارکردگی وہ اس کے اوپر معیار ہے, اور دونوں سیاسی جماعتیں اسی کے اوپر اپنی انتخابی مہم جو ہے وہ چلا رہی ہیں. صدر ڈونلڈ ٹرمپ گزشتہ روز بذات خود ایک جگہ ریلی میں مصروف تھے. وہ اپنے حامیوں کو اس بارے میں تحریک اور ترغیب دے رہے تھے کہ وہ ریپبلکن پارٹی کو کامیاب کرائیں. دوسری جانب سابق صدارتی امیدوار جو ہیں ڈیموکریٹک پارٹی کے, انہوں نے بھی برنی سینڈرز, انہوں نے بھی اپنی انتخابی مہم چلائی. وہ بھی بہت کانفیڈنٹ ہیں, پورے اعتماد ہیں کہ اگر ان کا ووٹر باہر نکلتا ہے تو وہ دونوں ایوانوں پہ کنٹرول حاصل کرنے میں کامیاب ہو جائیں گے, اور کانگریس کے اندر کنٹرول کسی بھی سیاسی جماعت کے لیے بے حد اہمیت کا حامل ہوتا ہے, اور پھر یہ تعین کرے گا کہ اگلے 2 سال میں صدر ڈونلڈ ٹرمپ وہ کس طرح سے پرفارم کر پاتے ہیں. اور 435 نشستیں ہیں لوور ہاؤس کی کانگریس کے ایوان زیریں کی, ایوان نمائندگان کی, اور 1/3 یعنی 100 میں سے تقریباً 33 سیٹیں جو ہیں وہ سینٹ کے انتخابات ہیں اس کے اوپر. سو بڑی اہمیت کے حامل یہ انتخابات ہیں. دونوں پارٹیوں کی تیاری کتنی ہیں, ایکسپیکٹیشنز کیا ہیں؟ ہسٹوریکلی امریکہ کے اندر زیادہ تر وسط مدتی انتخابات میں جو پارٹی وائٹ ہاؤس سے باہر ہوتی ہے نتائج عام طور پہ اس کے حق میں دیکھے گئے ہیں. کیا ڈونلڈ ٹرمپ اس کو بدل سکتے ہیں اس روایت کو, یا ڈیموکریٹک پارٹی اس روایت اور اپنے جو انتھوزیزم ہے یا جو متحرک کیا ہوا ہے اپنے ورکرز کو اس کے پس منظر میں وہ ریگین کر سکتے ہیں؟ تو فیل احمد صاحب ہمارے ساتھ ہیں, ڈیموکریٹک پارٹی کے ساتھ ہمدردیاں رکھتے ہیں. جاوید راٹھور صاحب شکاگو سے ہمارے ساتھ ہیں, تجزیہ کار ہیں, انالسٹ ہیں. تو فیل احمد صاحب, کیا چانسز دیکھتے ہیں, کتنے امکان ہیں کہ ریپبلکن اپنی میجورٹی جو ہے وہ ریٹین کریں, یا اور کتنے امکان ہیں کہ ڈیموکریٹ جو ہیں وہ دونوں ایوانوں میں غالب آ جائیں؟
دونوں ایوانوں میں تو غالب ہوتا مجھے نظر نہیں آ رہا ہے, لیکن جو سینٹ کا الیکشن ہے, جو 35 سیٹیں جو اوپن ہوگی الیکشن کے لیے, اس میں سے جو ہیں 26 سیٹیں جو ہیں وہ ڈیموکریٹس کی ہیں اور باقی جو ہیں ریپبلکن کی ہیں, لیکن ابھی جو ڈفرنس ہے وہ صرف 2 ووٹس کا ہے, یعنی ان کی 51 سیٹیں ہیں اور ڈیموکریٹ کی 49 سیٹیں ہیں. 2 سیٹوں کی لینے کی تیاری ہے ڈیموکریٹک پارٹی کی, بڑی محنت کر رہے ہیں کہ کسی طریقے سے 2 سیٹیں حال کر لیں, لیکن ابھی بہرحال ابھی 100 دن باقی ہیں اور ابھی ہمارے ٹرمپ صاحب جو ہیں وہ ایکشن میں ہیں, اور آج جو خبریں ہیں اس سے یہ لگتا ہے کہ جو بڑے بڑے ان کے سپورٹرز ہیں انہوں نے یہ کہا ہے ان سے کہ آپ کی جو پالیسیز ہیں وہ ریپبلکن پارٹی کی پالیسیز سے مطلب کہ کوئنسائڈ نہیں کرتی ہیں, جیسے آپ نے ٹیریف لگایا ہے, جیسے آپ نے جو امیگریشن کے اوپر بچوں کو اور لوگوں کو الگ کر دیا ہے, یہ آپ کی پالیسیز ریپبلکن پارٹی کی پالیسیز نہیں ہیں, تو یہ بہت بڑی بات ہے. اور آج کوچ بردرس نے اس کے اوپر بہت سخت بیان دیا ہے, ان کے جو سارے ڈونرز بڑے بڑے ہیں ان سب کی میٹنگ ہو رہی ہے, میرا خیال ہے اس کا بہت بڑا اثر پڑے گا ٹرمپ کے اوپر, اور ٹرمپ کی جو ساری چیزیں ہیں ان کی فالوئنگ تو ہے, یعنی کہ 51% سے زیادہ لوگ ان کے سپورٹر ہیں, لیکن ان جو یہ آج جو ڈیولپمنٹ ہوئی ہے اس کا اثر پوری پارٹی پہ پڑے گا, چونکہ اس ملک میں باوجود اس کے کہ کاکیشین زیادہ ہیں اور زیادہ ووٹر ہیں, لیکن ایک سمجھدار لوگ ہیں اور صحیح فیصلہ کرتے ہیں, لیکن یہ فیصلے سارے غلط ہو رہے ہیں جو ٹرمپ صاحب اس وقت فرما رہے ہیں. تو اس لیے مجھے لگتا ہے کہ آئندہ چند دنوں میں یا چند ہفتوں میں
لیکن جو
زیادہ کرسٹلائز کریں گی کہ کدھر
جو ریپبلکن بیس ہے وہ مطمئن بھی ہے امیگریشن ریفارمز کے اوپر, ان کے ساتھ کھڑی ہیں, اس طرح اکنامک جو پراسپیریٹی کے انڈیکیٹرز ہیں اس کے بارے میں بھی ریپبلکن پارٹی کے حامی کافی خوش ہیں. جاوید راٹھور صاحب, کیسے آپ دیکھتے ہیں کہ کیا جو ہے ایک, چونکہ امریکن ووٹر بہت تعلیم یافتہ بھی ظاہر ہے, وہ یہ بھی تو نہیں چاہے گا خاص طور پہ جو سوئنگ ووٹر ہوتا ہے کہ ڈونلڈ ٹرمپ آخری 2 سال کے لیے کوئی زیادہ پاورفل صدر کے طور پہ وائٹ ہاؤس پہ نہ بیٹھیں, وہ چاہیں گے کہ وائٹ ہاؤس زیادہ مضبوط رہے. سو کیا
جی بالکل, جو ٹرمپ کے حامی ہیں ڈیفینیٹلی وہ یہ چاہ رہے ہیں کہ ٹرمپ جو ہے وہ پاورفل رہیں اور اپنی پاور کو پوری طرح ریٹین کریں, اور یہ ابھی سمیل کیا جا سکتا ہے کہ اکنامیکلی پراسپیرٹی ہو رہی ہے, جاب مارکیٹ بھی اچھی ہے, تو یہ چیزیں ٹرمپ صاحب کے لیے اچھی ہیں. اور اس کے باوجود جو کچھ ڈرا بیکس ہیں, ان کے ڈرا بیکس یہ ہیں کہ جس طرح ان کی پالیسیز ہیں امیگریشن کے حوالے سے, بچوں کو جس طرح الگ سے رکھا گیا ہے, اور پھر اس کے علاوہ جو ٹریڈ وار انہوں نے اننیسیسریلی شروع کر لی ہے ٹیرف وغیرہ امپوز کر کے, تو اس سے بھی ایک انسرٹینٹی جو ہے وہ پیدا ہو رہی ہے. اور پھر اس کے علاوہ پریزیڈنٹ صاحب کی اپنی جو ان کی اپروول ریٹنگ جو ہے وہ بھی کم ہو رہی ہے, تو یہ ان کے کچھ ڈرا بیکس ہیں, اور ساتھ پازیٹیو بھی چیزیں ہیں اور ڈرا بیکس بھی ہیں. اور ڈیموکریٹس کا ایک تو مسئلہ یہ ہے کہ انہوں نے اس دفعہ کافی ہارڈ ورک کیا ہے, لوگوں کو کافی موبلائز کیا, آرگنائز کیا ہے, لیکن ان کا ایک رسک یہ ہے کہ ان کی
اب ذرا ڈائریکٹ جو ہے وہ ریپبلکن پارٹی کا ورژن لے رہے ہیں. طلعت رشید صاحب نے پروگرام کے بالکل آخر میں جوائن کیا, ریپبلکن پارٹی کے ساتھ ایفیلیٹ ہیں. طلعت رشید صاحب, کیا چانسز دیکھتے ہیں ریپبلکن کے لیے آپ وسط مدتی انتخابات میں؟
دیکھیں جی, ٹرمپ جب آئے تھے تو انہوں نے الیکشن سے پہلے ہی جو وعدے کیے تھے وہ پورے کر رہے ہیں, اور اس کا ایک ڈائریکٹ افیکٹ ہو رہا ہے جنرل پبلک کو, جو ٹیکس کریڈٹ لوگوں کو مل رہے ہیں, کمپنیز جو مینوفیکچرنگ ہے وہ بڑھ رہی ہے. ٹرمپ نے شمالی کوریا کا جو ہے وہ مسئلہ اس کو ٹیکل کیا ہے, اس کے علاوہ انہوں نے بہت سے کام کیے جو جنرل پبلک یہی فیل کر رہی ہے کہ ٹرمپ جو ہے وہ اچھا کام کر رہے ہیں, اور جس میں ڈائریکٹلی لوگوں کو فائدہ ہو رہا ہے. ڈیموکریٹ پارٹی کے پاس کوئی ایجنڈا تو ہے نہیں, وہ زیادہ تر آ کے جو بھی باتیں ٹرمپ کر رہی ہیں بس اس کو نگیٹ کر رہے ہیں. اس کے علاوہ انہوں نے کوئی یہی نہیں کہا کہ ہم یہ کریں گے وہ کریں گے. اس وجہ سے لوگ جو ہیں وہ ابھی بھی ٹرمپ کی ریٹنگ جو ہے وہ بڑھ گئی ہے. اپنے راٹھور صاحب نے کہا تھا جی وہ کم ہو رہی ہے, نہیں, یہ جیسے ہی لوگوں کو فائدہ ہوا ہے لوگ اپریشیٹ کرتے ہیں جو ٹرمپ کر رہا ہے, اور वो करते रहेंगे और उससे डायरेक्ट आदमी को फायदा है, बिजनेस
को फायदा है, जैसे मैंने कहा, ट्रंप,
तो ये सब चीजें ट्रंप की फेवर में जाएंगे।
तो आप कॉन्फिडेंट हैं कि सर ट्रंप जो है वो अपनी हिमायत और उसमें अक्सरियत मेंटेन रख पाएंगे। बहुत शुक्रिया आपने तीनों पैनलिस्ट का। तो फैल अहमद साहब हमारे साथ थे, जावेद राठौर साहब और तलत रशी साहब ने ज्वाइन किया था। प्रोग्राम हम यहाँ पे खत्म करेंगे। प्रोड्यूसर थे हमारे साथ अस्वर इमाम, जबकि इंजीनियर थे बिल बारबर। असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
के इंतखाबात के बाद जिन नतायज ने मुबस्सरीन को अचंभे में डाल दिया है उनमें से एक मजहबी जमातों के वोटों में बड़ी कमी है। हमारे साथी शहनाज अजीज ने तजियाकारों से बातचीत पर मबनी रिपोर्ट तैयार की है। डॉक्टर अब्दुल जब्बार खान सीनियर जर्नलिस्ट तजियाकार और रफा यूनिवर्सिटी के प्रोफेसर हैं। वो कहते हैं कि बेशतर मजहबी ग्रुप मशरूम्स की तरह सामने आने वाली मौका परस्त दाएं बाजू की जमातें थी।
जब मेजर यानी अलायंस के अंदर जो पुरानी मुसद्दिका पॉलिटिकल ग्रुप्स एंड पार्टीज को इतनी क्रशिंग डिफीट हुई है, तो ये जो ग्रुप्स हैं हाफिज सईद के हों या खादिम हुसैन रिजवी के हों, इनकी एज सच पॉलिटिकल कोई स्टैंड नहीं है। ये असल में सियासी जमातें कम, मसरकी ग्रुप ज्यादा हैं। हाफिज सईद सल्फियों का ग्रुप है जो मकतबा फिक्र इमाम अहमद बिन हम्बल का है, तो इसकी तादाद पाकिस्तान में कम है, जबकि इसी का एक ग्रुप जो है वो एमएमए में हाफिज साजिद मीर की शक्ल में मौजूद है, जिन्होंने मुस्लिम लीग को सपोर्ट किया, हमेशा नवाज शरीफ को सपोर्ट किया।
डॉक्टर अब्दुल जब्बार खान ने कहा कि हाफिज सईद का किरदार पाकिस्तानी एस्टेब्लिशमेंट के हवाले से रहा है, लेकिन बैन अल-अक़वामी दबाव ने उस पर असर डाला। इस बारे में बात करते हुए कि वोटरों ने किस तरह अपने रिवायती वोट से हटकर वोट दिया, डॉक्टर जब्बार खान ने कहा,
अब वो बयानिया नैरेटिव अब पाकिस्तान के अवाम खरीदने को क्यों तैयार नहीं है। देखिए, इमरान खान की पॉलिटिकल पार्टी ना कोई मजहबी है, तो सोशलिस्ट नजरियात की हामिल है, वेस्टर्न फिक्स्ड यानी फ्री एंड मिक्स्ड इकोनॉमी को रिप्रेजेंट कर रहे हैं वो लोग, ना वो सोशलिस्ट है ना कोई इस्लामिक सिस्टम की वो बात कर रहे हैं। इसका मतलब यह है कि अवाम जो है किसी भी सिस्टम के तहत रहते हुए मुआशी और समाजी मसाइल का हल चाहते हैं, उसमें इस दफा इनको इमरान खान नजर आया।
मारूफ तजियाकार और एंकर डॉक्टर हुमा बकाई ने खास तौर से कराची की सियासत में मजहबी जमातों के किरदार पर बात करते हुए कहा,
ये जो लबैक पाकिस्तान की कामयाबी है, ये बरेलवी वोट जो है वो अब एक अहम कॉन्स्टिटेंसी के तौर पर इमर्ज कर रहा है, और जो अमूमी रिलीजियस पार्टीज को हम देखते थे वो वहावी वोट को कैटर करता था, लेकिन ये जो दो सीटें आई हैं ये बरेलवी वोट आया है।
तो हमें कराची में एक बड़ा अहम वोट जो था एमक्यूएम के हक में वो मेमन बरादरी का था, जो एक बड़ी बरादरी है कराची की।
मेमन वोट ने रिलीजन के तरफ नहीं गया है, मेमन वोट जो है वो कैंडिडेट पे गया है।
तो अब मुस्तकबिल में क्या आपको कराची में यही नजर आता है, क्योंकि हमें ये कॉन्शियसनेस तो बिल्कुल नजर आती है कि लोग अपनी जिंदगियां बेहतर बनाने के लिए इस बार उन्होंने वोट दिया है।
लेकिन लियारी का वोट भी इसीलिए आया ना, लियारी में जो बिलावल भुट्टो हारे, हालांकि यूनिवर्सिटी बनाई, अस्पताल बनाए, लेकिन जो डे टू डे लाइफ है ना लियारी, वो बिल्कुल डोल ड्रम में थी। और दूसरी बात ये कि जब पीपल्स पार्टी जो है वो लियारी में गैंग वॉर का हिस्सा बनी, बजाय कि उसका कोई सियासी हल ढूंढती, तो लियारी के लोग शुक्रगुजार हुए उस वक्त हुकूमत के जब रेंजर्स आए, और जिस बंदे ने लियारी से वोट जीता है वो बंदा जो है वो पहले पीपल्स पार्टी का था, फॉर्मर जियाला था वो।
ये थी डॉक्टर हुमा बकाई, आमिर इलियास राना मारूफ तजियाकार और एक्सप्रेस न्यूज के ब्यूरो चीफ हैं। उनका कहना है कि उन्हें इस बारे में पहले से ही कोई शुबा नहीं था कि मजहबी पार्टियों को कहां से वोट मिल सकता है और कहां से नहीं।
लेकिन लबैक पार्टी जो है ना वो एक हादसे की तरह आ रहा है और उसको बड़ी हवा भी दी गई, कुछ इंटरनेशनली भी और लोकल पाकिस्तान के अंदर भी, मखसूस अनासर ने मखसूस एजेंडे के तहत। देखे ना, जमात इस्लामी जैसे कभी प्रेशर ग्रुप था, उससे लोग बार्गेन करने के लिए चले जाते थे कि जी, क्योंकि हर हलके में जिनके कुछ वोट हैं तो वो जितवाने और हराने में किरदार होता था। 2013 के इलेक्शन में देखें कि सिराजुल्लाह साहब के पास, जहां तक मुझे याद पड़ता है, आसिफ अली जारी 2 से 3 दफा मंसूरा गए थे इलेक्शन से पहले, तो लोगों को बड़ी तवक्को थी नवाज शरीफ के, खाजा साहब रफीक और इन सब ने सिराजुल्लाह से मुजाकरात किए थे 2013 में। लेकिन आप एंड में किसी जमात ने, जो पोलिटिकल पार्टी है, किसी मजहबी जमात के साथ कोई अलायंस नहीं किया।
आमिर इलियास राना ये भी कहते हैं कि इस नौयत की पार्टियां ज्यादा अरसे तक अपने कदम नहीं जमा सकेंगी।
और अब इसमें खत्म हो जाना आहिस्ता आहिस्ता, ये जितनी मर्जी कर ले मैनेज, जैसे दूसरी जमातें, अब देखे ना मौलाना फजलुर रहमान अपने घर से हार गए, सिराजुल्लाह साहब जो 5 साल गवर्नमेंट में रहे केपी के साथ, पीटीआई के साथ केपी में, उनको क्या रिजल्ट मिला वहां से? कि आपको जब आप कराची में चाहे जैसे आम करते हुए ये कहें सिराजुल्लाह साहब बहुत अच्छे आदमी है, पार्टी बहुत अच्छी है, प्रोग्राम है, लेकिन जब आप कहते हैं मुल्क में ये निजाम नाफिज करेंगे तो कराची में भी लोग आस पड़ते हैं कि आपके पास तो कराची के कैंडिडेट नहीं है जीतने वाले, आप मुल्क में क्या नाफिज करेंगे।
शहनाज अजीज, उर्दू, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।